नमस्ते, आजको पडकास्टमा यहाँहरूलाई स्वागत छ। संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुने गरी सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। सरकारको उक्त कदममा व्यापक गुनासाहरू आएका छन्। शुरू गरौं फ्रिडम चौतारी पडकास्टमा। फ्रिडम फोरमका कार्यकारी प्रमुख तारनाथ दाहालले उक्त विधेयकलाई गरेको चिरफारबाट।
नमस्कार छ, यहाँहरूले सुनिरहनु भएको छ, अहिले नेपाल मिडिया काउन्सिल बनाउनको लागि सरकारले संसदमा दर्ता गरेको विधेयकलाई लिएर व्यापक बहसहरू भइराखेको छ। पत्र पत्रिका, रेडियो र टेलिभिजनहरूमा र सोसल मिडियामा यस सम्बन्धी चर्चा धेरै भइरहेको छ। अधिकांश सम्पादकहरू, पत्रकारहरू, विभिन्न मिडियाका संघ संस्थाका प्रतिनिधिहरू यही बहसमा हुनुहुन्छ र सरकारको यो मिडिया काउन्सिल सम्बन्धी विधेयकलाई आलोचना गरेर जुन एउटा सम्पूर्ण संचार जगत आन्दोलित पनि भइरहेको छ। यो मिडिया काउन्सिल विधेयक किन आयो, यो मिडिया काउन्सिल विधेयकमा के कुरा छ र यो किन आपत्तिजनक छ भन्ने बारेमा म केही कुराहरू राख्न आजको यो पोडकास्टमा प्रयास गर्दैछु। कुरा कसरी अगाडि बढाउँ भनेदेखि मिडिया काउन्सिल भनेकै के हो भन्ने बारेमा यहाँहरूलाई केही जानकारी दिउँ। मिडिया काउन्सिल अथवा यसको अर्को रूप भनेको प्रेस काउन्सिल हो। संसारभरि जब सञ्चार माध्यमहरू खास गरी पत्र पत्रिकाहरूको प्रकाशनले व्यापकता पायो, त्यसपछि केही समस्याहरू मिडिया जगतमा उत्पन्न भयो। एउटा समस्या भनेको मिडियाका सञ्चालकहरू, मिडियाका मालिकहरू र त्यहाँ काम गर्ने सम्पादकहरूको बीचमा विभिन्न विषयलाई लिएर द्वन्द्वहरू भयो। पत्रकारहरू र सञ्चार माध्यमका सञ्चालकहरूको द्वन्द्वलाई समाधान गर्ने एउटा मध्यस्थ संस्थाका रूपमा मिडिया काउन्सिलको अवधारणा आजभन्दा धेरै वर्ष पहिला डेनमार्कबाट सुरु भएको थियो। स्केन्डिनेभियन देशहरूले विभिन्न किसिमका समस्याहरूको समाधान गर्न एउटा स्वतन्त्र र स्वायत्त निकायको रूपमा मिडिया काउन्सिल या प्रेस काउन्सिललाई अवधारणालाई अगाडि बढाए र बेलायतमा पत्र पत्रिकाहरूले प्रकाशन गर्ने विषयहरूले आम सर्वसाधारणहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पार्ने र आम सर्वसाधारणको गुनासोहरू सुन्ने एउटा माध्यम चाहियो, एउटा संस्था चाहियो भनेर त्यहाँ चाहिँ प्रेस कम्प्लेन कमिसन भनेर खास गरी गुनासोहरू सुन्ने संस्थाको रूपमा यसको जन्म भयो र यो विकास हुँदै हुँदै पछिल्लो लोकतान्त्रिक मुलुकहरूमा, उदारवादी प्रेस भएका मुलुकहरूमा चाहिँ प्रेस काउन्सिलको एउटा अवधारणाले व्यापकता पायो। हाम्रो क्षेत्रमा कुरा गर्दाखेरि नेपालमा, पाकिस्तानमा, भारतमा, बङ्गलादेशमा धेरै ठाउँमा प्रेस काउन्सिलको व्यवस्था छ। पाकिस्तानमा पछिल्लो चरणमा गएर प्रेस काउन्सिलको त्यति सक्रियता छैन, तर भारतमा, बङ्गलादेशमा, नेपालमा प्रेस काउन्सिलको अभ्यासहरू लामो समयदेखि हुँदै आएको छ। नेपालमा पनि 2025 सालमा त्यति बेलाका सम्पादकहरू लगायत त्यति बेलाका एकदमै मूर्धन्य पत्रकारहरूले प्रेसमाथि पञ्चायत व्यवस्थाको सुरुका दिनहरूमा धेरै नै दमनहरू भयो र त्यो दमनबाट बच्नको लागि तत्कालीन राज्यलाई पनि एउटा चाहिँ कन्भिन्स गरेर प्रेस काउन्सिल स्थापनाको लागि माग गर्नुभयो र पत्रकारहरूको महा त्यो बेलाको संगठन नेपाल पत्रकार संघको अधिवेशनले प्रेस काउन्सिल स्थापनाको लागि सरकारलाई ज्ञापन पत्र पनि दियो। तदनुकूल 2027 सालमा राजा महेन्द्रकै पालामा प्रेस काउन्सिलको स्थापना भयो र त्यति बेला प्रेस काउन्सिल स्थापना हुँदा के आधारमा भयो त भन्दा त्यति बेलाको जनप्रतिनिधि संस्था राष्ट्रिय पञ्चायत अनि प्रेस जगतको प्रतिनिधिहरू, सम्पादकहरू, पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार संघ र सरकारको पनि प्रतिनिधिहरू बसेर एउटा स्वतन्त्र र स्वायत्त संस्था बनाउने जसले चाहिँ पत्रकारहरूको लागि पनि एउटा आचार संहिताहरू निर्धारण गर्ने र त्यसैले अनुगमन गरेर सरकार र प्रेस जगत अनि नागरिकहरूको बीचमा कुनै समस्याहरू आयो भने पहिला त्यहाँ बसेर छलफल गर्ने भन्ने हिसाबले प्रेस काउन्सिलको स्थापना भयो र सुरुको प्रेस काउन्सिलमा त्यसको सदस्य सचिव नै नेपाल पत्रकार संघको सभापति रहने महिना आएको थियो। तर 2 वर्ष पछाडि नै पञ्चायत व्यवस्थाले बडा अनुदारवादी बाटो लियो, अझै कठोर बाटो लियो र प्रेस काउन्सिललाई राज्यकै संरचनाको रूपमा बदल्दै गयो र प्रेस काउन्सिलले जारी गरेको आचार संहिताले राजालाई, व्यवस्थालाई मात्रै समर्थन गर्ने किसिमको देखिएपछि सम्पादकहरूले खास गरी त्यति बेलाको नेपाल पत्रकार संघले पनि 4 वर्ष पछाडि आएर चाहिँ अब हामी हाम्रो आफ्नो आचार संहिता आफै जारी गर्छौँ, यो प्रेस काउन्सिल चाहिँ व्यवस्थाको एकदम हतियार बन्यो, यसलाई हामी मान्दैनौँ भनेर 2034 सालपछि चाहिँ पत्रकार संघले छुट्टै आचार संहिता जारी गर्यो, प्रेस काउन्सिलको छुट्टै थियो। यो द्वन्द्वहरू चल्दै आएको थियो, पञ्चायत व्यवस्था रहन्जेल प्रेस काउन्सिललाई एक किसिमले सरकारको पक्ष पोषण गर्ने, पत्रकारितालाई मात्रै मद्दत गर्ने, अरू पत्रकारितालाई अलिकति चाहिँ आचार संहिता पालना गरेन, अनुशासन पालना गरेन भनेर आलोचना गर्ने साधनको रूपमा दुरुपयोग गरियो। 2048 साल 47 सालको परिवर्तन पछि यो प्रेस काउन्सिललाई अलि बढी प्रतिनिधिमूलक बनाएर अभ्यास गरिँदै आएको थियो। पछिल्लो चरणमा प्रेस काउन्सिलको क्षेत्र पत्र पत्रिका मात्रै भएको हुनाले नेपालमा रेडियो र टेलिभिजन पनि निजी क्षेत्रमा आयो र पछिल्लो समयमा त इन्टरनेटमा आधारित अनलाइन जर्नलिजम पनि आयो। तर यी सबै कुराहरूलाई सम्बोधन गर्ने गरी सम्पूर्ण यो चारैवटा पत्र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन चारैवटा प्लेटफर्ममा गरिने जर्नलिजम अथवा पत्रकारिताका कन्टेन्टहरू, विषयवस्तुहरू, त्यसको सम्पादकीय सामग्रीहरूलाई अनुगमन गर्ने, त्यसमा आचार संहिताहरू निर्धारण गर्ने, आचार संहिता उल्लङ्घन भएको भए त्यस सम्बन्धी उजुरी र गुनासोहरू सुन्ने र सम्बद्ध सञ्चार संस्था र मिडियाका उपभोक्ताको बीचका समस्याहरूको बीचमा एउटा मध्यस्थता गरिदिने, ती समस्याहरूमा न्यायको लागि अलिकति घचघच्याउने र प्रेसलाई पनि जिम्मेदार र उत्तरदायी अभ्यास गर्नको लागि प्रेरित गर्ने, उत्प्रेरित गर्ने, आचार संहिताहरू पालना गर्नको लागि उत्प्रेरित गर्ने उद्देश्यले प्रेस काउन्सिल चल्दै आएको हो। तर त्यसका कयौँ समस्याहरू आफ्ना ठाउँमा थिए। त्यसलाई अहिले समयले के भन्यो त भन्दा, मैले अघि नै भने जस्तै सबै मिडियालाई कभरेज गर्ने हिसाबले यसलाई मिडिया काउन्सिल बनाउने भनेर सरकारले 6 महिना अगाडि एउटा नीति बनायो। प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने कुरामा त्यति ठुलो आपत्तिजनक कुरा भएन। त्यसले मिडिया भनेपछि सबै क्षेत्रलाई समेट्छ भन्ने हिसाबले नाममा प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने कुरामा कुनै आपत्ति भएन, सबैले त्यसको समर्थन नै गरे। प्रेस काउन्सिलै राख्दा पनि त्यो सुन्दर नै हुन्थ्यो, किन प्रेस भनेको चाहिँ छाप्ने प्रेस मात्रै भन्ने अर्थ आउँदैन। प्रेस भनेको पत्रकारिता भन्ने अर्थमा बुझिन्छ, चाहे त्यो टेलिभिजनमा गरियोस्, चाहे रेडियोमा गरियोस्, चाहे अनलाइनमा गरियोस्, चाहे छापा माध्यमहरूमा गरियोस्। पत्रकारिताका सामग्रीहरू जसले जनतालाई सुसूचित गर्छ, शिक्षित गर्छ, बहसहरू सञ्चालन गर्छ, विभिन्न जानकारीमूलक कुराहरू प्रवाह गर्छ, त्यही हो जर्नलिज्मको कन्टेन्ट भनेको। ती कुराहरू सबै माध्यमबाट गर्ने कुरालाई यसको कार्यक्षेत्रभित्र समेट्ने सन्दर्भ प्रेस काउन्सिलै राखेको भए पनि हुन्थ्यो। सरकारले मिडिया काउन्सिल बनाउने भनेर नाम परिवर्तन गर्यो र 6 महिना यता त्यो मिडिया काउन्सिल कस्तो बन्छ त, कुन अवधारणामा त्यो बन्दैछ, त्यसले कुन कुन कसरी चाहिँ त्यसलाई समेट्दैछ भनेर हामीले बडा गम्भीरतापूर्वक चासो दिएर हेरिरहेका थियौँ। सञ्चार मन्त्रालयमा यस बारेमा हामीले बारम्बार ताकेता पनि गरेका थियौँ, अहिलेको प्रेस काउन्सिल भइरहेको प्रेस काउन्सिलमा पनि ताकेता गरेका थियौँ। तर मिडिया काउन्सिल कस्तो बन्दैछ, के उद्देश्यको लागि बन्दैछ, त्यसमा स्कोपहरू के लिइँदैछ, त्यसको संरचना कसरी खडा गरिँदैछ, काम कर्तव्य अधिकारहरू कसरी सुनिश्चित गरिन्छ, र यो मिडिया काउन्सिलले उत्तरदायी, स्वस्थ र व्यावसायिक पत्रकारितालाई कसरी चाहिँ प्रवर्धन गर्न सक्दछ, त्यो कुरामा कसरी कानुन बन्दैछ भन्ने बारेमा हामीले हेरिरहँदा पनि सम्बद्ध अधिकारीहरूले र निकायहरूले यो कुरा चाहिँ त्यति सार्वजनिक गरेनन् र उनीहरूले यो अवधारणा पत्र पनि बाहिर ल्याएनन्। कानुन मस्यौदा हुँदैछ, कानुन मस्यौदा भएपछि तपाईँहरू देख्नुहुन्छ भन्ने हिसाबले यसलाई लुकाएरै यो प्रक्रियालाई अगाडि बढाइयो। सरसल्लाह त्यति गरिएन, छलफल त्यति गरिएन, सरकारवालाहरूलाई पनि यसबारेमा कुनै जानकारीहरू दिइएन र एकाएक यो अघिल्लो हप्ता सरकारले यस सम्बन्धी यो वैशाख महिनाको सुरुवातमै यो प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाउने कानुन तर्जुमा गरिसकेको र मन्त्री परिषदबाट यो पारित भइसकेको भन्ने जानकारी हामीलाई पनि हुन आयो र हामीले यो विधेयक कस्तो बनेछ त भनेर माग्न गयौँ सञ्चार मन्त्रालयमा, त्यो प्राप्त गर्न सकिएन। प्राप्त गर्न नसकेपछि हामीले यो यसलाई केही दिन अझै कुर्नु पर्यो। जब सरकारले संसदमा यसलाई दर्ता गर्यो त्यसपछि यसको प्रतिलिपि हामीले पायौँ र त्यो पाएपछि जब यो हेरियो, हेर्दाखेरि यो मिडिया काउन्सिलको जुन अहिले ऐन बनाइएको छ त्यसमा के भनिएको छ त भन्दाखेरि, स्वस्थ, स्वतन्त्र, मर्यादित, उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्धन गर्दै पत्रकारितामा पेसागत आचरण कायम राख्नको लागि मिडिया काउन्सिलको स्थापना गर्न प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न आवश्यक भएकोले भनेर लेखिएको छ। भनेको प्रचलित कानुन भनेको चाहिँ प्रेस काउन्सिल सम्बन्धी कानुनलाई संशोधन गर्ने र त्यसलाई चाहिँ एकीकरण गर्ने र प्रेस काउन्सिलको बदलामा मिडिया काउन्सिल बनाउने भन्ने यसको प्रस्तावनामा राखिएको छ। र यो प्रस्तावनामा 4 शब्दहरू बडा महत्वको साथ राखिएको छ, एउटा स्वस्थ पत्रकारिता, अर्को स्वतन्त्र पत्रकारिता, अर्को मर्यादित पत्रकारिता र चौथोमा उत्तरदायी पत्रकारिता। यी 4 मिडिया काउन्सिलले लिएको यो उद्देश्यमा त्यति आपत्ति गर्नुपर्ने देखिँदैन, त्यो अवधारणागत हिसाबले त्यो ठिकै नै छ। तर जब त्यसको तल हामीले यसको हेर्दै गयौँ भनेदेखि यो विधेयक अहिले जुन संसदमा छ र यो संसदमा यो छलफलको क्रम यसमा भइसकेको छैन, अहिले व्यापक आलोचनाको यो निशाना बनिरहेको छ, यसमा 32 दफाहरू प्रस्ताव गरिएको छ। 32 दफा मध्ये दफा 1 यसको नामलाई परिभाषित गरेको छ, जसलाई हामी नेपाल मिडिया काउन्सिल ऐन 2075 हुनेछ भनिएको छ। दफा 2 परिभाषा खण्ड छ, परिभाषा खण्डमा विभिन्न शब्दावलीहरूको व्याख्या गर्ने क्रममा विभिन्न व्यवस्थाहरू राखिएको छ। र त्यसको 6 के भनिएको छ त भन्दाखेरि विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता भन्नाले विद्युतीय अनलाइनको माध्यमबाट प्रकाशन तथा प्रसारण गरिने समाचार, लेख, अन्तर्वार्ता, टिप्पणी, श्रव्य दृश्य, सम्पादकीय, चलचित्र, लघु चलचित्र, वृत्तचित्र समेतको समाचार सामग्री सम्झनु पर्छ भनेर यसमा चाहिँ के भनियो त भन्दाखेरि विद्युतीय अनलाइन भनेको अर्थ इन्टरनेटको डिजिटल प्लेटफर्ममा प्रसारण हुने सबै सामग्रीहरूलाई चाहिँ विद्युतीय प्रसारण तथा अनलाइन पत्रकारिता भन्ने एउटा व्यापक अर्थ हुने गरी यो परिभाषामा राखिएको छ। यो त्रुटिपूर्ण छ। त्यसमा के भनिनु पर्दछ त भन्दाखेरि इन्टरनेटमा आधारित समाचार सामग्रीहरू भनिनुपर्छ र पत्रकारिता हो भनेर घोषणा गरिएका समाचार सामग्री भन्ने परिभाषा यसमा राखिएन भने के हुन्छ त भन्दा युट्युबमा आउने हरेक दृश्य चित्रहरू, चलचित्रहरू, वृत्त चित्रहरू, लघु चित्रहरू अथवा कुनै पनि सामग्री लाई पत्रकारिता भनिने भयो। त्यसै गरी विद्युतीय अनलाइन भनेपछि त विद्युतीय अनलाइनमै सोसियल मिडियाहरू आउँछ, ट्विटर आउँछ, फेसबुक आउँछ, अरू प्लेटफर्महरू आउँछन्, ती सबै यसैभित्र हुने भयो। संसारमै के भनिन्छ भने जर्नलिजम भन्नु र सोसियल मिडिया भन्नु फरक कुरा हो। इन्टरनेटका माध्यमहरू सबै पत्रकारिता होइनन्, प्रेस काउन्सिलले हेर्ने पत्रकारिता हो। प्रेस काउन्सिलले अरू माध्यमको व्यापकता भयो भन्दैमा त्यहाँ आउने सम्पूर्ण नागरिक हरूका अभिव्यक्तिहरूलाई प्रेस काउन्सिलले हेर्न सक्दैन। जसले म पत्रकारिता गर्छु भन्छ अथवा जसले यो जर्नलिज्मको प्लेटफर्म हो भन्छ र विभिन्न किसिमका श्रव्य सामग्री, दृश्य सामग्री या पठनीय सामग्रीहरू त्यहाँ प्रवाह गर्छ र सम्पादक राख्छ, त्यसको लागि एउटा जवाबदेही पत्रकारिताका अनुशासनहरू त्यसमा पालना गरेको घोषणा गर्दछ अथवा आफूलाई डिजिटल जर्नलिज्मको एउटा चाहिँ प्लेटफर्म हो भनेर घोषणा गर्छ, त्यस्तोलाई मात्रै यो परिभाषामा सीमित गर्नुपर्छ। यो अहिलेको परिभाषाले चाहिँ अस्पष्टता बढाउँछ, भेग बढाउँछ र भोलि अरू किसिमका इन्टरनेटका अरू प्लेटफर्महरूमा आएका सबै सामग्रीहरूलाई लिएर यो त पत्रकारिता भनेको यस्तै रहेछ भनेर मिडिया काउन्सिल त्यसमा आकर्षित हुन जान्छ र मूल पत्रकारितालाई चाहिँ यसले अप्ठ्यारो पार्ने खतरा ल्याउँछ। त्यस कारण यो परिभाषामा सुधार गर्नुपर्ने आवश्यकता छ। त्यसै गरी यो प्रेस काउन्सिल भनेको एउटा चाहिँ स्वनियमनलाई प्रवर्धन गर्ने संस्था हो। सम्पूर्ण आम संचारका माध्यमहरूमा स्वनियमनका पद्धतिहरू विकसित हुनुपर्दछ। आचार संहिताहरू आफैले घोषणा गर्नुपर्छ संचार माध्यमहरूले। त्यस्ता आचार संहिताहरू कार्यान्वयन भएको नभएको अनुगमन आफैले गर्नुपर्दछ। गल्तीहरू भएको छ भने करेक्सन गर्नुपर्छ। एक पक्षीय भएको छ भने सन्तुलन गराउन प्रयास गर्नुपर्दछ। यसैलाई हामी स्वनियमनको एउटा नियम भन्दछौँ। कुनै पनि गल्ती भयो भने तत्पर भएर त्यसलाई तत्कालै सुधार गर्नु कुनै पनि संचार माध्यमको कर्तव्य हो। त्यसै गरी सत्यको सेवा गर्नु संचार माध्यमको सेवा हो। स्वतन्त्रताको प्रति आफ्नो प्रतिबद्धता जनाउनु पत्रकारिताको धर्म हो। यी 4-5 धर्महरूलाई पुरा गर्न सकेन, अलिकति जसले आफ्नो आवाज दिन सक्दैनन्, जो कमजोर छन्, बालबालिकाहरू भए या अरू समाजका हेपिएका, पछाडि परेका अथवा आवाज दिन नसक्ने समुदायहरू भए, उनीहरूको पक्षमा उनीहरूलाई न्याय हुने गरी उनीहरूप्रति संवेदनशील भएर आफ्ना समाचार सामग्रीहरू प्रवाह गर्ने, यिनै कुरा हो पत्रकार आचार संहिताभित्र पर्ने। ती कुराहरू गर्नको लागि उत्प्रेरणा दिने, त्यसका लागि सिकाउने, त्यसमा गल्ती भयो भने अलिकति सजग गराउने, सचेत गराउने काम प्रेस काउन्सिलको हो। तर यसमा दफा 5 काउन्सिलको काम कर्तव्य अधिकारभित्र त्योभन्दा अलिक धेरै विषयहरू यसमा राखिएको छ र छानबिन गर्ने, कारवाही गर्ने भन्ने जस्ता शब्दहरू राखेर यसलाई अलिकति नियन्त्रणात्मक बनाउने हिसाबले लगिएको छ। यसलाई प्रमोसनल, प्रवर्धन गर्ने किसिमको, एउटा सकारात्मक प्रवर्धन गर्ने, सजग र सचेत बनाउने संस्था हुनुपर्ने ठाउँमा अलिकति नेगेटिभ कोनोटेसन दिने गरी यसमा व्यवस्था गरिएको छ। त्यसै गरी दफा 6 प्रेस काउन्सिलले जारी गरेको आचार संहिताको अधीनमा रही प्रत्येक आम संचारमाध्यमले आफ्नो लागि आचार संहिता बनाई लागू गर्नुपर्नेछ भनेको यो ठिक छ। तर सबैले आफ्नो आचार संहिता बनाउँदाखेरि प्रेस काउन्सिलको आचार संहिताको अधीनमा रही भन्ने कुराले के हुन्छ त भन्दा प्रेस काउन्सिल त जस्तो किसिमको संरचना यहाँ गरिएको छ त्यो चाहिँ संचार मन्त्रालयको पूर्ण नियन्त्रणमा रहने, राजनैतिक इच्छामा मात्रै त्यो गठन हुन सक्ने, त्यसमा बडा जुनियर मान्छेहरू त्यसको सदस्य हुने अवस्था हुनाले भोलि कुनै व्यावसायिक संचार गृहले अन्तर्राष्ट्रिय प्रचलन अनुसारका, अन्तर्राष्ट्रिय मान्यता अनुसारका, पत्रकारिताका मूल धर्म अनुसारको एउटा राम्रो आचार संहिता बनायो भने पनि त्यसलाई अझ प्रेस काउन्सिलको अनुकूलको बनाउनु पर्ने बाध्यताले एउटा व्यावसायिक पत्रकारिता चाहिँ कुण्ठित हुन जान्छ। यस्तो किसिमको कुराहरू पनि राख्नु हुँदैन। स्वनियमन गर्न सबै संचार संस्थाले आचार संहिता बनाउनु पर्दछ भन्ने कुरा मात्रै यसमा लेखिनु पर्दछ। त्यसै गरी प्रेस काउन्सिलको गठनको अहिले यो ऐनको सबभन्दा ठुलो आपत्तिजनक विषय प्रेस काउन्सिलको गठनलाई लिएको छ। यसमा दफा सातमा के व्यवस्था गरिएको छ त भन्दाखेरि प्रेस काउन्सिल देहाय बमोजिमको हुनेछ भनेर यसका चारवटा आधारहरू यसमा दिएको छ। एउटा कमा के छ भन्दा कुनै विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरी पत्रकारिता क्षेत्रमा कम्तीमा 10 वर्षको अनुभव सहित सो क्षेत्रमा विशिष्ट योगदान पुर्याएको व्यक्ति मध्येबाट नेपाल सरकारले नियुक्त गरेको व्यक्ति भनिएको छ यो अध्यक्षका लागि। अब यो सबैभन्दा बढी नमिल्ने छ किनभने संसारभरि नै मिडिया कम्प्लेन कमिसन अथवा प्रेस काउन्सिल या मिडिया काउन्सिलको अध्यक्ष प्राय न्यायिक विवेक भएको, न्यायिक मन भएको, न्यायिक पृष्ठभूमि भएको मानिसहरू राख्ने चलन छ। हाम्रो देशमा पनि पहिला प्रधान न्यायाधीश भन्दा लगत्तै मुनिको सिनियर सर्वोच्च अदालतको न्यायाधीशलाई यसमा अध्यक्ष राख्ने चलन थियो। पछि गएर सर्वोच्च अदालतको न्यायाधीश वा सो सरहको वरिष्ठ अधिवक्तालाई राख्ने भनेर एउटा अभ्यास सुरु गरियो र अझ पछि गएर वरिष्ठ अधिवक्ता या वरिष्ठ पत्रकार भनेर त्यसलाई व्याख्या गर्न थालियो र अहिले हुँदै 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 यो संस्थाको साख गिर्दै 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 यसको कुनै सामाजिक मर्यादा नै नहुने अवस्थामा अहिले आइपुगेको छ। यो विकृतिलाई हटाउनको लागि अहिले नयाँ कानुन बन्दाखेरि के गरिनु पर्थ्यो त भन्दा समाजले पत्याउने गरी, आम नागरिकले पत्याउने गरी, आम श्रोता पाठक दर्शकले पनि यो मिडिया काउन्सिल त एकदम उच्च स्तरको छ, एकदम ख्यातिप्राप्त वरिष्ठ न्यायिक विवेक भएको व्यक्तित्व अध्यक्ष हुनुहुन्छ, स्वतन्त्र मान्छे अध्यक्ष हुनुहुन्छ भन्ने पार्न सकेन भने यो मिडिया काउन्सिलप्रति मान्छेले विश्वास गर्न सक्दैन। त्यो विश्वास गर्न सक्ने बनाउनु पर्ने ठाउँमा यहाँ त के गरियो भने 10 वर्ष अनुभव भएको कुनै विषयमा स्नातक गरेको अत्यन्त जुनियर मान्छेलाई पनि यसमा लान सकिने भयो। त्यो पनि नेपाल सरकारले आफैले ठाडो नियुक्ति गरेर लाँदाखेरि चाहिँ मिडिया काउन्सिलको मर्यादा अनुकारको यो अध्यक्ष हुन सक्दैन। त्यसै गरी यसको सदस्यहरूमा संचार मन्त्रालयको प्रथम श्रेणीको अधिकृत सहसचिवलाई चाहिँ मिडिया काउन्सिलको सदस्य हुने व्यवस्था गरिएको छ। अहिलेसम्म प्रेस काउन्सिलमा यस्तो व्यवस्थाहरू चाहिँ थिएन, सरकारको डाइरेक्ट प्रतिनिधि चाहिँ यसमा व्यवस्था हुँदैन थियो। मिडिया काउन्सिलको सदस्यका रूपमा पत्रकार महासंघको अध्यक्षलाई पदेन राखिएको छ, तर कसरी राखिएको छ भने संचार मन्त्रालयको सहसचिव भन्दा तल उसको मर्यादालाई पनि एक किसिमले हेप्ने गरी चाहिँ यसमा चाहिँ राखिएको छ। र अरू 6 जना सदस्यहरू चाहिँ संचार मन्त्रालयको सचिवको सिफारिसमा नेपाल सरकारले नियुक्त गर्ने र त्यसमा 15 वर्ष अनुभव भएको र पत्रकारिताका चाहिँ व्यवस्थापन कानुन सूचना प्रविधिमा ख्याति भएका मानिस भन्ने किसिमले एउटा भेग टर्ममा यो राखिएको छ। यसरी राख्नु हुँदैन। प्रेस काउन्सिलमा संचार उद्योगका प्रकाशकहरूको चाहिन्छ, मिडियाका सञ्चालकहरू आवश्यक पर्छ, सम्पादकहरूको प्रतिनिधित्व हुनुपर्छ, श्रमजीवी पत्रकारहरूको प्रतिनिधित्व हुनुपर्छ, आम संचारका विशेषज्ञहरू यसका प्राज्ञिक जगत विश्वविद्यालयका प्राध्यापकहरूको यसमा सहभागिता हुनुपर्दछ, यसमा सांसदहरूको पनि प्रतिनिधित्व अनिवार्य रूपमा हुनुपर्दछ प्रतिनिधि सभाको राष्ट्रिय सभाको किन जनताको पक्षबाट पनि हेर्ने, त्यसबाहेक अर्को चाहिँ आम नागरिक समाजको पनि प्रतिनिधित्व हुने गरी यो के हो भने प्रेस काउन्सिल अथवा मिडिया काउन्सिल भनेको सरकार नागरिक र मिडिया इन्डस्ट्री 3 निकायको बिचमा सन्तुलन समन्वय र 3 पत्याएको अवस्था यसमा हुनुपर्छ। यसलाई हामी लोकपाल या अम्बुड्समेन या गुनासो सुन्ने या उजुरी सुन्ने संस्थाको रूपमा यसलाई हामीले लिनुपर्दछ, सिद्धान्त यही हो। तर अहिलेको संरचना त्यस अनुकूलको छैन, त्यसैले यो काउन्सिल गठनको संरचनामा व्यापक सुधार गर्यो भने मात्रै अहिलेको विधेयकले एउटा राम्रो स्वरूप चाहिँ ग्रहण गर्न सक्दछ। त्यसै गरी प्रेस काउन्सिल अथवा मिडिया काउन्सिलको जो सदस्यहरू हुनुहुन्छ उहाँहरूलाई सरकारले चाहिँ हटाउन सक्ने विभिन्न 5 आधारहरू दिएको छ, तर त्यो 5 आधारहरू पढ्दाखेरि जस्तो ग घ र ङमा चाहिँ खराब आचरण भएमा, इमान्दारीपूर्वक पालना नगरेमा, मानसिक सन्तुलन ठिक नभएमा भन्ने कुरा ठिकै जस्तो लेखे पनि 2 कार्यक्षमताको अभाव भएमा, काम सन्तोषजनक नभएमा भन्ने जस्तो भेग टर्मको ओडहरू राखिएको छ। सरकारलाई प्रेस काउन्सिलको काम सन्तोषजनक लागेन भने अथवा उसले कार्यक्षमता देखिएन भन्ने लाग्यो भने उसले चाहे कुनै पनि बेला हटाउन सक्ने गरी राख्दाखेरि प्रेस काउन्सिलको स्वायत्तता र स्वतन्त्रता चाहिँ रहँदैन। यो दफा 10 जुन व्यवस्था छ यसले चाहिँ अत्यन्त आपत्तिजनक रूपमा लिन सकिन्छ। प्रेस काउन्सिलको पदाधिकारीहरूलाई सरकारले चाहेको दिन एउटा सामान्य अभियोग लगाएर पनि ठाडै निष्कासन गर्न सक्ने कुराले गर्दा सरकारलाई आलोचना गर्ने या सरकारलाई एउटा सन्तुलन सजग गराउने काममा प्रेस काउन्सिलले भूमिका खेल्न सक्दैन। प्रेस काउन्सिल भनेको प्रेस स्वतन्त्रता हनन भयो राज्यबाट भने सरकारलाई पनि सचेत गराउने, प्रेसले नागरिकको अधिकारहरू हनन गर्यो भने प्रेसलाई पनि सजग गराउने, नागरिकलाई संरक्षण गर्ने हो, स्वतन्त्र प्रेसको सुनिश्चितता गरेर नागरिकलाई संरक्षण गर्ने हो, नागरिक हितलाई संरक्षण गर्ने हो, नागरिक स्वार्थलाई संरक्षण गर्ने हो। त्यो कुरामा चाहिँ यस्तो किसिमको कमजोर एउटा राजनीतिक कृपामा बसिरहनु पर्ने पदाधिकारीहरूबाट भोलि सरकारसँग टक्कर लिनुपर्ने अवस्था आयो भने त्यसले गर्न सक्दैन। त्यो अवस्थामा चाहिँ सरकारले प्रेसमाथि कुनै दमन गर्यो भने प्रेस काउन्सिलले त्यसको प्रतिरोध गर्न अथवा सरकारलाई यो नगर भनेर सुझाव दिन सक्दैन। त्यस कारण यस्तो मिडिया काउन्सिलको खास अर्थ पनि हुँदैन। त्यसैले अहिलेको विधेयकले चाहिँ यो एउटा सरकारको प्रशासनिक इकाइको रूपमा जस्तो यो देखिएको छ। दफा 15 फेरि प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष तोक्न सक्ने भन्ने व्यवस्था राखेर कुनै पनि संस्था ऐनमा अहिलेसम्म मैले यस्तो देखेको थिइनँ कि कुनै संस्थाको प्रमुख खाली भयो भने त्यसको वरिष्ठतम कोही सदस्यले केही समय त्यसको अध्यक्षता गर्ने अवस्था हुनसक्छ संक्रमण कालका लागि, र तत्कालै नै त्यो पदाधिकारीको चाहिँ तोकिनुपर्छ। तर यहाँ चाहिँ के भने कार्यवाहक अध्यक्ष तोक्ने र त्यसले सधैँभरि काम गर्न सक्ने जस्तो व्यवस्था यसमा राख्दाखेरि एउटा अस्थिरताको अड्डा हुने र सरकारले चाहिँ जसलाई पाए त्यसलाई सदस्य एउटा नियुक्त गर्ने अनि त्यो मान्छेलाई कार्यवाहक अध्यक्ष बनाएर चलखेल गरिरहने सम्भावना भएकोले त्यो उपयुक्त देखिँदैन। त्यसै गरी प्रेस काउन्सिलले चाहिँ उजुरीहरू सुन्छ, तर उजुरीहरू सुन्दाखेरि यसको अन्तर्राष्ट्रिय प्रचलन र नियम र यसको सिद्धान्त के हो भनेदेखि कुनै पक्षले नै यसमा उजुरी गर्नुपर्छ। जस्तो कुनै मानिलिउँ गोर्खापत्रमा या कान्तिपुरमा कुनै समाचार प्रभाव भयो, त्यो समाचारबाट कुनै पक्ष पीडित भयो, उसलाई लाग्यो कि यसले सन्तुलित समाचार दिएन, गाली बेजती गर्यो या यसले ठिक समाचार दिएन भन्ने लाग्यो भने त्यो सम्बन्धित पक्षले नै उजुरी दिएको अवस्थामा प्रेस काउन्सिलले दुवै पक्षलाई राखेर छलफल गराइदिने, खण्डन गर्न लगाउने, सच्याउन लगाउने अथवा नियतवश गरेको छ भने त्यसमा कालो सूचीमा राख्ने, सचेत गराउने कामहरू प्रेस काउन्सिलले अथवा मिडिया काउन्सिलले गर्ने हो। तर यसमा के गरियो त भन्दाखेरि जोसुकैले पनि उजुरी दिन सक्ने भन्ने प्रावधान राख्दाखेरि के हुन्छ त भन्दा भोलि पक्षले उजुरी दिँदा नदिँदा नदिँदै पनि कोही पनि सरकारको मान्छेले या अरू कुनै अवाञ्छित शक्तिले या तत्त्वले कुनै प्रेसलाई दुःख दिइरहन मन लायो भने उसले एउटा उजुरी ठाडो उजुरी सधैँ हालिरहने भयो। त्यसले चाहिँ के हुन्छ त भन्दाखेरि प्रेसमाथि दुश्मनी सान्ने एउटा तत्त्वले चाहिँ ठाउँ पाउँछ र यसले चाहिँ प्रेसलाई सधैँभरि सताउनलाई चाहिँ खतरा हुन्छ। त्यसै गरी दफा 17 चाहिँ यसको कुनै गुनासो आयो, उजुरी आयो भने जाँचबुझ गरेर निर्णय गर्ने सन्दर्भमा को को उत्तरदायी हुन्छन् त भनेर केही पदाधिकारीहरूलाई यसमा राखिएको छ। जस्तो प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई सोधपुछ गर्ने, उजुरीसँग सम्बन्धी प्रमाणित बुझ्ने काम गर्छ काउन्सिलले भनेर राखिएको छ। अब यो के हो भने प्रकाशक, सम्पादक, पत्रकार वा संवाददाता मात्र हुँदैनन्। हामीले यो कानुन चाहिँ प्रसारण क्षेत्रको लागि पनि बनाएको हो, अनलाइनका लागि पनि बनाएको हो, छापाको लागि पनि बनाएको हो भनेदेखि अनलाइनमा सम्पादक हुन सक्ला, प्रसारणमा कार्यक्रमको उत्पादक होला अथवा त्यसको प्रधान सम्पादक होला अथवा कार्यक्रम प्रमुख होला, त्यो सबैलाई यसमा समेटिनु पर्थ्यो। को चाहिँ यो सम्पादकीय सामग्रीको लागि अन्तिम उत्तरदायी को हो भन्ने कुरा स्पष्ट गर्नुपर्छ। अर्कोतर्फ फेरि प्रकाशकलाई कहिले पनि सम्पादकीय सामग्रीको लागि उत्तरदायी बनाउनु हुँदैन। यदि प्रकाशकलाई सम्पादकीय सामग्रीप्रति उत्तरदायी बनायो भने सम्पादकीय स्वतन्त्रता नै कमजोर हुन्छ। त्यसै कुनै पनि विषयवस्तुको बारेमा सम्पादकलाई नै उत्तरदायी बनाउने राख्नुपर्छ र यसमा प्रकाशकको राख्नु जरुरी छैन भने प्रसारण र अनलाइन क्षेत्रलाई पनि को यसको उत्तरदायी हुने हो भन्ने व्यवस्था चाहिँ राखिनु पर्दछ। अब यसको अर्को गम्भीर रूपमा यो अहिले आलोचना भइरहेको अर्को व्यवस्था भनेको यसले जरिवाना गर्न सक्ने सन्दर्भमा छ। प्रेस काउन्सिलले दण्ड गरेर जरिवाना गर्न सक्ने र सम्पादक, पत्रकार वा संवाददातालाई 25,000-10,00,000 रुपियाँसम्म जरिवाना गर्न सक्नेछ भन्ने जुन व्यवस्था राखिएको छ यो चाहिँ प्रेस काउन्सिलको मूल मान्यताको विरुद्ध हो। प्रेस काउन्सिलले मोनिटरी हिसाबले कसैलाई पनि दण्ड गर्न सक्दैन, जरिवाना गर्न सक्दैन, यो अदालतले गर्ने काम हो। अदालतले कुनै अभियोगमा अनुसन्धान गर्छ, त्रुटि देखिएमा, दोषी देखिएमा, गलत काम भएकोमा छ भने जेल पनि हाल्न सक्छ, सजाय पनि गर्न सक्छ। तर प्रेस काउन्सिललाई दण्ड दिने चाहिँ यो नेपालमा यस्तो व्यवस्था, अचम्मको व्यवस्था गरिएको छ जुन चाहिँ अन्तर्राष्ट्रिय रूपमा प्रेस काउन्सिलका कुनै पनि अभ्यासहरूमा यस्तो छैन, यसलाई सुधार गर्नुपर्ने आवश्यकता छ भनेदेखि अर्को चाहिँ प्रचलित कानुनले कारवाही गर्न बाधा नपर्ने भनेर प्रेस काउन्सिलमा कुनै विषयमा उजुरी भयो, सुनवाई भयो र त्यसमा समाधान खोजियो तर पक्ष फेरि प्रेस काउन्सिलको बाहेक अन्त पनि जान सक्ने गरी यसलाई ओपन छोडियो र प्रेस काउन्सिलले समाधान दिइसकेका विषयवस्तुहरू फेरि अदालत जान सक्ने गरी यसमा व्यवस्था राख्दाखेरि यो प्रेस काउन्सिल औचित्यहीन हुन पुग्दछ। प्रेस काउन्सिलले पक्षहरूको बीचमा कुनै समाधान दिएको छ भनेदेखि त्यसमा त्यही अन्त्य हुने गरी यो राखिएन भने त्यो अर्थहीन व्यवस्था हुनाले यो 19 पनि संशोधनको चाहिँ आवश्यकता देखिन्छ। र यो कानुनको अर्को सबैभन्दा ठुलो गम्भीर आपत्ति हुने विषय भनेको दफा 29 हो, जहाँ के भनिएको छ भने नेपाल सरकारले देशको आम सञ्चार नीति अनुकूल स्वस्थ, स्वतन्त्र, मर्यादी र उत्तरदायी पत्रकारिताको विकास तथा सम्वर्धन गर्दै पेसागत आचरण कायम राख्नका लागि काउन्सिललाई आवश्यक निर्देशन दिन सक्नेछ। किन सरकारले नै निर्देशन दिने भयो, के का लागि त भन्दा कुन कस्तो मर्यादित पत्रकारिता हो कस्तो उत्तरदायी पत्रकारिता हो भन्ने कुरा सरकारले व्याख्या गर्ने भयो र प्रेस मिडिया काउन्सिललाई यो गर त्यो गर, यो पत्रकारिता उत्तरदायी भएन, यो पत्रकारिता मर्यादित भएन, यो पत्रकारिता स्वस्थ भएन भनेर सरकारले मिडिया काउन्सिललाई चाहिँ निर्देशन दिने हो र यो मिडिया काउन्सिलको काम चाहिँ सरकारको निर्देशनहरूको पालना गर्नु यसको कर्तव्य हुनेछ भनेर चाहिँ राखिएको छ। यसो गर्दाखेरि चाहिँ के भयो त भन्दा त्यो मिडिया काउन्सिलको स्वायत्तता पनि रहेन, त्यसको स्वतन्त्र अस्तित्व पनि रहेन, त्यसको व्यावसायिक हैसियत पनि रहेन, सञ्चार मन्त्रालयको निर्देशन कार्यान्वयन गर्ने एउटा टुल्सको रूपमा मात्रै मिडिया काउन्सिल हुने भयो। त्यसैले यो एउटा सञ्चार मन्त्रालयको एउटा सानो प्रशासकीय इकाइ या शाखा जस्तो बन्न पुग्यो यो संस्था। त्यसैले यसले समग्र पत्रकारितालाई भोलि सरकारको इच्छा अनुकूल मात्रै गराउनलाई चाहिँ यसले बाध्य गर्छ। कुनै पनि रेडियो, कुनै पनि टेलिभिजन, कुनै पनि अनलाइन, कुनै पनि पत्र पत्रिकाबाट सरकारलाई मन नपर्ने सम्पादकीय सामग्रीहरू प्रवाह भएको अवस्थामा, सरकारका मान्छेहरूलाई मन नपर्ने चिजहरू आएको अवस्थामा उसले प्रेस काउन्सिललाई प्रयोग गरेर सञ्चार माध्यमहरूलाई सताउन सक्ने खतरा देखियो, किनभने त्यो काउन्सिलले सरकारको निर्देशनको पालना गर्ने उसको कर्तव्य हुन जान्छ। त्यसैले यस्तो कर्तव्य पालना गर्ने प्रेस काउन्सिल, सरकारको कर्तव्य पालना गर्ने प्रेस काउन्सिलको आवश्यकता हुँदैन। प्रेस काउन्सिल भनेको, फेरि पनि म दोहोऱ्याउन चाहन्छु, मिडिया सरकार र नागरिक अथवा उपभोक्ता, सञ्चारका उपभोक्ताको बीचको तिनटै पक्षको बीचमा सन्तुलन कायम गर्ने, मध्यस्थता गरिदिने, समन्वय गरिदिने र पत्रकारिता मर्यादित, जवाफदेही र जिम्मेदार बन्नको लागि उत्प्रेरणा दिने, प्रवर्धन गर्ने र स्वनियमनका अथवा हामी सबैजना सम्पादकहरू बसौँ, सबै सञ्चार माध्यम बसौँ, के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुराहरूको तय गरौँ र त्यसलाई पालना गरेर उच्च स्तरको व्यावसायिक अभ्यास गरौँ भनेर उत्प्रेरणा दिने र अगुवाई गर्ने यो संस्थाको जुन खास औचित्य हो त्यो औचित्य पुरा गर्न अहिलेको विधेयकले परिकल्पना गरेको मिडिया काउन्सिलले सक्दैन। त्यसैले यो मिडिया काउन्सिल भनिए पनि यथार्थमा यो मिडिया काउन्सिल जस्तो बन्दैन, हुँदैन भनेर यो ऐन अहिले जुन बन्दैछ यसका विधेयकहरूमा चाहिँ जुन बहसहरू भएको छ त्यसमा यी कुराहरूको सुधार अत्यन्त आवश्यक छ। केही चार पाँचवटा जुन विषयहरू मैले यहाँ उल्लेख गरेँ ती विषयहरूमा राम्रोसँग संशोधन भएन भने यो नेपालको पत्रकारिताको प्रवर्धन, स्वस्थ मर्यादित पत्रकारिताको विकास गर्ने होइन कि नेपाली पत्रकारितालाई सरकारको पिछलग्गु बनाउने, सरकारको पपेट बनाउने, सरकारको प्रशंसक मात्रै बनाउने एउटा एजेन्सी चाहिँ बन्न जान्छ। त्यस्तो एजेन्सी अहिले हाम्रो देशको लागि खाँचो छैन। त्यो स्वतन्त्र पत्रकारिताको लागि एउटा 20 संस्था खडा हुन पुग्दछ। त्यसैले त्यस्तो संस्था खडा हुनुभन्दा खडा नहुनु नै राम्रो मानिएकोले अहिले यस्तो खराब कानुन आउँछ भने यसलाई रोक्नु पर्दछ भनेर हामी सबै लागिरहेका छौँ।
फ्रिडम चौधरी पडकास्टमा अन्नपूर्ण पोस्टमा राधेश्याम अधिकारी, रामकृष्ण रेग्मी र हरिहर विरयका भनाइहरू प्रकाशित भएका थिए। प्रकाशित गरिएका कुराकानीका सहभार अंशहरू यहाँ प्रस्तुत गरेका छौँ। प्रस्तुति वाचन गर्दै हुनुहुन्छ आदित्य दहाल, नानुमय खड्का।
हालै संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक जस्ताको त्यस्तै पारित भए काउन्सिलको स्वतन्त्रता र स्वायत्तता बाँकी नरहने विज्ञहरूको भनाइ छ। मानवाधिकार, आम संचार र कानूनका विज्ञहरूले पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुर्याउन सक्ने भन्दै विधेयकप्रति चिन्ता व्यक्त गर्दै आएका छन्। यो प्रकरणलाई कानून र मिडियाका विज्ञहरूले यसरी लिएका छन्। अन्नपूर्ण पोस्टले तयार गरेको संवादमा राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी भन्नुहुन्छ, सरकारवालालाई मात्र होइन सांसदलाई समेत गुम्मा राहमा राखेर यस्ता महत्त्वपूर्ण विधेयकहरू अगाडि बढ्दैछन्। यो ग्लानीको विषय हो। यसै सिलसिलामा जोडिएर फेरि प्रेसको कुरा आयो। प्रेसको संरक्षणका लागि हामी यहाँ उभिएका होइनौँ। प्रेसलाई विशेष अधिकार सम्पन्न गराउनु पर्छ भनेको पनि होइन। यो किन आवश्यक छ भनेर हामीले संविधानमै व्यवस्था गर्यौँ। सञ्चारको हकलाई किन सुरक्षित गरियो भने त्यो जनताको नैसर्गिक हकसँग जोडिन्छ। जनताको नैसर्गिक हकलाई स्वीकार्य बनाउने, त्यो हकलाई अपहरण गर्न नदिने हो भने प्रेस या सञ्चार माध्यमको सहयोग चाहियो। प्रेस उद्योग र व्यवसाय दुवै हो। उद्योग र व्यवसाय भएको कारणले मात्र होइन नागरिकको नैसर्गिक हकलाई जनतामा पुर्याउने माध्यमका रूपमा अगाडि आएको हुँदा संविधानमै विशिष्ट व्यवस्था गरिएको हो। सूचनाको हक, सञ्चारको हकको विषय पहिले 2046 अघि प्रेसले पाएको दुःख सम्झेर लिपिबद्ध रूपमा प्री सेन्सरसिप गर्न नपाइने, प्रेस सम्बन्धी कुनै वस्तु जफत गर्न नपाइने जस्ता विषय राखियो। 2047 संविधान आउँदा प्रिन्ट मिडियाको मात्र बाहुल्य भएको हुँदा यसको मात्र उल्लेख छ। जब 60-62 सालमा तत्कालीन राजाको हस्तक्षेप भयो त्यो बेलामा सर्वोच्च अदालतले एक्सटेन्सन गरिदियो टेलिभिजन एफएम र इलेक्ट्रोनिक माध्यम सबै प्रेसका माध्यम हुन् भनेर यी सबैको अखुण्डित अधिकार छ भनेर सर्वोच्चले भन्यो किनभने यसको अभावमा जनताले उठाइरहेका माग जनताकै बीचमा सम्प्रेषण नै हुन सक्दैनथे यसकारण प्रेसको हक भनेको प्रेसलाई मात्र होइन नागरिकको अधिकारलाई अगाडि बढाउने विस्तारित गर्ने क्रममा यसको महत्त्वपूर्ण भएको हुँदा प्रेसको हकलाई सुरक्षित गरिएको हो प्रेस आफै मर्यादित हुन्छ आफै स्वतन्त्र हुन्छ संविधानले नै गर्नुपर्ने कुरा के नगर्नुपर्ने कुरा के भनेर सबै कुरा त्यही लेखिदिएको छ भनेपछि संविधानमा भएका स्प्रटलाई बोकेर ऐन बनाउन नसकिने होइन नियमन गर्नलाई संविधानले बाटो खोलिदिएको छ तर प्रश्न फेरि पनि के हो भने प्रेसलाई सहजीकरण गर्ने दृष्टिले आएको छ कि नियन्त्रण गर्ने रूपले आएको छ प्रेसलाई बोल्न नसक्ने रूपमा आएको छ कि थप सहजीकरण गरेर जनताका मर्खा गुनासा प्रसारण गर्ने लेख्ने लेखाउने सम्पादकीय माध्यमबाट सरकारलाई झकझक्याउने कुरा गर्न आएको छ मुख्य कुरा यही हो यो प्रेस काउन्सिल विधेयकको गठन हेर्दा सूचना विभागलाई नै प्रेस काउन्सिल भनिदिए हुन्छ विधेयकमा सूचना विभाग र काउन्सिलको कुनै अर्को अर्थ छैन विभाग मन्त्रालय अन्तर्गतको एउटा विभाग हुन्छ मन्त्री र सचिवले दिएका आदेश पालना गर्छन् यो विधेयक पनि ठिक त्यही किसिमको बन्न गइरहेको छ न नेपाल पत्रकार महासङ्घको उपस्थिति छ न विशिष्ट ढङ्गले छान्ने प्रावधान छ काउन्सिलमा छनौट गर्ने मान्छे मन्त्रालयको सचिव कानुन सूचना प्रविधि वा सामाजिक क्षेत्रमा खातिप्राप्त व्यक्ति मध्येबाट मन्त्रालयले तोकेको व्यक्ति अर्थात् मन्त्रालयले पत्याएको व्यक्ति अनि वरिष्ठ पत्रकार मध्येबाट मन्त्रालयले तोकेको व्यक्तिलाई छनौट समितिमा राखेर बनाएको प्रेस काउन्सिल कस्तो होला पहिलो छनौट समितिमै आपत्ति हुनुपर्छ बरु कस्तो खालको छनौट समिति भएमा मिडिया काउन्सिल उपयुक्त हुन्छ भन्नेमा बहस हुनुपर्छ दोस्रो काउन्सिल गठन गर्दा एउटा पत्रकार महासङ्घको पदेन सदस्य राखिएको छ यसबाहेक सरकारले नै अध्यक्ष तोक्छ सरकारले नै राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृतलाई सदस्य तोक्छ त्यसपछि दुईजना महिला सहित मन्त्रालयले मनोनयन गरेका 6 सदस्य हुन्छन् कतिसम्म भने काउन्सिलको सचिव पनि वरिष्ठतम कर्मचारीलाई तोकिएको छ यसमा पनि चोइस छैन वरिष्ठ तहका कर्मचारी छन् भने काउन्सिलमा काम गर्न कुनलाई लगाउने भनेर काउन्सिलले चोइस गर्न सक्ने स्थिति पनि छैन भनेपछि यसको स्वायत्तता नै कति हो भनेर प्रश्न उठिरहेका बेला अझै त्यसमा थप सरकारको हात सधैँभरि माथि पर्ने गरेर यो आएको छ अर्को जरिवानाको कुरा छ जरिवाना 25,000-50,00,000 रुपियाँसम्म छ त्यो मात्र होइन त्यसभन्दा पछि क्षतिपूर्ति पनि भरिदिने भनेको छ त्यो पनि मनासिब माफीको भनेको छ क्षतिपूर्तिको रेन्ज पनि तोकिएको छैन यो अधिकार सरकारले बनाएको काउन्सिललाई तोकिएको र अन्यत्रबाट प्रमाणित पनि गराउनु नपर्ने गरी ल्याइएको यी कुरा अदालतमा गएर यति भराइदिनुपर्छ भनेर मुद्दा हालिदिने भएको भए स्वतन्त्र न्यायाधीशले त एउटा निर्णय गर्थ्यो नि यो गर्नु पनि तयार छैन सोझै काउन्सिलबाट फैसला गरिदिने र चाहेमा अपिल गर्न सक्ने भन्नेसम्म व्यवस्था गरिएको छ यसकारण यस्ता कुराले स्वायत्ततामाथि पनि असर गर्छ फेरि आचार संहिता बनाउने अधिकार पनि त्यसैलाई दिएको छ आचार संहिताको विषयलाई लिबरल दृष्टिकोण राखेर अहिले फ्रेमवर्क सहित राखिदिउँ भन्ने मेरो आग्रह हो अधिकारी भन्नुहुन्छ संसदले बनाउने आचार संहिता त्यति खराब हुँदैन जति काउन्सिलले बनाउँदा हुन्छ किनकि काउन्सिल विभाग सरहको हैसियतमा पुग्दैछ यसको स्वतन्त्रता स्वायत्तता हेर्दा पुरै सरकारको मुख हेरेर गर्ने खालको छ यस्तो संस्थाले बनाएको आचार संहिता नै कति स्वतन्त्र होला पत्रकारलाई मर्यादित गर्न स्वतन्त्रता अपहरण नहुनका लागि सहजकर्ताको भूमिका खुल्ला यी विषयवस्तु महत्त्वपूर्ण र गम्भीर छन् यति मात्र होइन अरू पनि धेरै त्रुटि छन् अध्यक्ष हुनका लागि 10 वर्ष अनुभव हुनुपर्ने सदस्यहरूलाई 15 वर्ष हुनुपर्ने सदस्यलाई नै 15 वर्षको योग्यता चाहिन्छ भने अध्यक्षलाई पुग्छ प्रश्न चिन्ह यहाँ छ अध्यक्षको योग्यता कम राखेर आउनु आफैमा हास्यास्पद हो यो त मिलाउलान पनि मुख्य कुरा स्वायत्तता नै अपहरण भइसकेको छ जस्ताको त्यस्तै पास हुने हो भने स्वतन्त्रता र प्रेसको पवित्रतालाई पनि बन्देज लगाउनेछ यसकारण यो विधेयकको विरोध हुनुपर्छ जुन ठाउँमा यो विधेयक पेश हुन्छ हाम्रो तर्फबाट पहिले विरोधको सूचना दिन्छौँ सुरुमै फिर्ता लैजान बहस चलाउँछौँ यतिले पनि नपुगे संशोधन हाल्छौँ तर गुड मेजोरिटी छ मान्छे बोल्न नसक्ने भइसकेको छ अस्ति भर्खर नेपाल ट्रस्ट ऐनको जग्गा लिजमा लिन पाउने विषयमा मैले भने, तपाईँहरू ज जसले पास गर्नुहुन्छ सबै नीतिगत भ्रष्टाचारमा सहभागी हुनुहुन्छ, यो नीतिगत भ्रष्टाचारको मुहान हो। तर पास त गरे, बाहिर आएपछि डाकाहरूले सिद्ध्याउने भए के गर्ने भनेर नै संसदहरूले भन्छन्। उनैले भोट हाल्छन्, उनैले भन्छन्, अब के गर्ने। हालत यो छ, सदस्यहरू नै आतंकित छन्। हुँदाहुँदा सत्तापक्षबाट समितिमा पनि बोल्न छाडिसके। यसो भएर यो विधेयक पनि पास हुने धेरै सम्भावना देख्छु, जेमा पनि पेलेर अघि बढ्ने सोच छ। प्राविधिक कुरा देखाएर राष्ट्रिय सभालाई बाइपास गरेर पनि विधेयक पास भए प्रधानमन्त्रीको बोलीमा पनि लगाम देखिँदैन, न कानुनको दृष्टिले, न सैद्धान्तिक पक्षबाट, न संसदीय दृष्टिले। पारदर्शिता यो सरकारको डिक्सनेरीमा नभएको कुरा हो। यसरी जनता र प्रेससँग ज्यादा सरोकार राख्ने यस्ता विधेयकमा ज्यादती भएको छ भने सभामुखले जनताका बीचमा लगेर छलफल चलाउन आवश्यक छ भनेर रुलिङ गर्न सक्नुहुन्छ। यसअघि अदालतको अवहेलना सम्बन्धी विधेयकमा यस्तो भएको पनि छ।
यसै संवादमा पत्रकारिताका गुरु एवं वरिष्ठ पत्रकार प्राध्यापक रामकृष्ण रेग्मी भन्नुहुन्छ, मिडिया काउन्सिलको विधेयक आइसकेपछि भएका बहस हेर्दै थाहा हुन्छ, अहिलेको नेपालको ल्यान्डस्केपलाई हेर्न सकेको रहेनछ। त्यो भनेको इन्टरएक्टिभ मिडिया भइसकेको छ अहिले। अहिले प्रिन्ट मिडिया जस्तो एकै धारको अवस्था छैन। मैले दिइहालेँ भइहाल्यो भन्ने जस्तो प्रिन्ट मिडियाको जस्तो मात्र अहिले होइन, प्रेसलाई पाठकहरूको अर्को प्रश्न गर्ने ठाउँ पनि त्यही नै छ। यसैले अहिलेको मिडिया काउन्सिलले अहिलेको मिडिया ल्यान्डस्केपमा प्रेस काउन्सिलले समेट्न नसकेको, अहिलेको काउन्सिलले नभ्याएका कुरा, पुग्न नसकेको एरियामा पुगेर केही गर्ला कि भनेर मैले अहिलेको मिडिया काउन्सिललाई हेरेको थिएँ, त्यो पाइनँ। त्यसैले यसको औचित्य हेर्दा यो किन आएको होला त, जबकि प्रेस काउन्सिल नै विद्यमान छ, यो स्वायत्त भएन। सरकार र पार्टीको श्रेय बढी हुन थाल्यो भन्ने कुरा त बहसमा चलि नै रहेको थियो। अर्को कुरा, अनलाइन पनि धेरै अगाडि आइसकेको छ। छापिएर 24 घण्टामा आउने पत्रिका र पलपलमा पोस्ट भइरहने स्थितिमा अबको मिडिया काउन्सिलले ध्यान नदिई त हुँदैन, किनभने 24 घण्टामा एकपटक आउँदा डेडलाइन थियो, तर 24 घण्टाभित्र धेरै गर्न सकिन्थ्यो। अब यो अवस्था रहेन। मिडिया काउन्सिलमा रहेका प्रावधान हेर्दा समाचारको वास्तविकता र प्रोडक्सन कम्प्लेक्सिटिजलाई पटक्कै याद नगरे जस्तो देखियो। सधैँभरि डर लिएर बसिरहनु पर्ने, विचार पृष्ठमा लेख्नेले पनि डर लिनुपर्ने, शब्द अभिव्यक्ति कुनै चिजले कसैलाई दोष लगाउँछ कि भनेर। तर काम मिडियामा क्रिटिकल हुनुपर्ने प्रकृतिको छ। यहाँ भ्रष्टाचारको कुरा उठ्छ, कुशासनका कुरा उठिरहेका हुन्छन्। कसै न कसैलाई केही न केही अलि अप्ठ्यारो हुने मिडियाले गरि नै रहेको हुन्छ, किनकि सार्वजनिक हितलाई सुरक्षा गर्नुपर्ने, संरक्षण गर्नुपर्ने दायित्व मिडियाले बोकिरहेको छ। यो स्थितिमा विधेयकमा रहेर जरिवाना र यसभन्दा अझै अगाडि गएर हेर्ने हो भने क्षतिपूर्तिको कुरा विद्यमान नेपाली पत्रकारको स्थितिका कारण सम्भवै छैन। यसले त पत्रकारितै नगरौं भन्ने सन्देश जान्छ। पत्रकारिता यस्तो पेसा हो जहाँ आउनु अगाडि विचार गर्नुपर्छ, शब्द शब्दमा ख्याल पुर्याउनुपर्छ। यो त नेपाली पत्रकारले अनुभव गरेर आइसकेको हो। शब्द शब्दमा अप्ठ्यारो भोगेर निर्देशित पत्रकारिता गर्नुपर्ने अवस्था त पार गरेर यहाँसम्म आइपुगेको हो। 2046 सालपछिको जनआन्दोलनपछि यो अवस्था त पार गऱ्यौं कि भन्ठानेका थियौं हामीले। यो नियामक संस्था भनेको प्रेसका लागि मार्गदर्शक मात्र हो। स्प्रिट नै यो छ कि हामी तपाईँलाई आदेश दिँदैनौ, त्यतातिर लाग्यो भने प्रेस स्वतन्त्रता अप्ठ्यारोमा पर्छ। प्राध्यापक रेग्मी अगाडि भन्नुहुन्छ, राज्य सत्तासँग, न्यायिक संस्थासँग र विधि बनाउने संस्थासँग नजिकमा रहेर अझै अर्को सुरक्षासँग सम्बन्धित कुरा र नागरिकका निजी मामिलाका विषयलाई संरक्षण पनि गर्नुपर्छ। यस्ता अति नै संवेदनशील पक्षलाई समाचार, लेख, आलेख सबैमा ध्यान दिएर जानुपर्ने भएकाले यसलाई न्युज रुम रियालिटर्स भनिएको हो। यो प्रक्रियाका वास्तविकतामाथि विधेयकले पटक्कै ध्यान नदिए जस्तो लाग्छ, यसैले मैले यसको औचित्य देखिनँ। आचार संहिताका विषयमा प्रेस काउन्सिल र पत्रकार महासंघले समय समयमा मिलाएर पनि परिमार्जन भइ नै रहेको छ। परिवर्तन गर्न तयार छौं भनिएकै पनि हो, यसकारण अहिले कुनै औचित्य देखिएन। जसरी विधेयक आइरहेको छ यसले सूचना प्रवाह गर्नेलाई कसरी डिल भनेर पनि यहाँ अलमलमा पर्ने अवस्था भयो। सूचना प्रवाहमा केही गल्ती भइ नै हाल्यो भने, ध्यानाकर्षण गराइदियो भने सहनशील हुनुपर्ने अवस्था पनि हुन्छ। भनौँ न, कसैले डिलिट गर्न सक्छ, कसैले अनपोस्ट पनि गर्न सक्छ। आउन साथ यसको इरादा नै यस्तो हो भनिसकेपछि विधेयकले ब्रोडकास्टलाई अझै अप्ठ्यारोमा पार्न सक्छ। जतिसुकै सन्तुलन गरौं भने पनि जिब्रो तलमाथि पर्न सक्छ। बोल्दै जाँदा जिब्रो तलमाथि परिहाल्यो, गलत मान्छेको नाम लिइयो, अर्को मान्छे पर्यो भने ती ब्रोडकास्टहरूलाई के गर्ने? यही बेलामा यसो भनेको हो भन्ने आरोप लाग्यो भने त फेरि पैसा तिर्न जानु पर्यो। घण्टौंसम्म बोल्दा शब्द त तलमाथि परिहाल्छ। यसैले त पत्रकारिता पेसामा एउटा अवसर जहिले पनि दिइरहेको हुन्छ। काउन्सिल ऐनमै छ नि ध्यानाकर्षण गराउने भनेर, यहाँनिर चुक्नुभयो है भनेर सम्झाइरहने बढी चाहिन्छ। संसारको प्रचलन नै यही हो। प्रजातान्त्रिक मुलुकमा हेर्ने हो भने प्रेसलाई छाडा छाड्नु हुन्न भनेर आएका दुईवटा अवधारणा छन्, एउटा आचार संहिता, अर्को नियामक निकाय र संस्था सहकार्य नियमनमा सहकार्य। आखिर सार्वजनिक सरोकारका लागि सूचना प्रवाह गर्ने हो, लोकतन्त्रलाई नै सुदृढ पार्नुपर्छ। गल्ती हुन सक्छ, तर गल्ती नियतवश गर्यौं कि गरेनौं भनेर हेर्ने अवसर दिइ नै रहनुपर्छ। अहिलेको विधेयकमा भएको संरचना अनुसार भयो भने त यो समाचार कक्ष र प्रोडक्सन रूमबाट सामग्री उत्पादन गर्ने कार्य अति नै गाह्रो हुन्छ। सम्पादन र लेखनमै पनि धेरै वर्ष बिताएको र अहिले पनि काम गरिरहेको हिसाबले धेरै कठिन पर्ने देख्छु। कहीँ क्रिटिकल हुन खोज्नुभयो भने त्यसले कसैलाई त क्षति पुग्छ। यथार्थ लेख्नै पर्यो, तर पनि आलोचना त गर्नै पर्छ। त्यसले कसैलाई बिझायो भने के गर्ने? बिझाउँछ भनेर नलेख्ने, नबोल्ने हो भने सेल्फ सेन्सरसिपको यहाँभन्दा गतिलो कुरा के हुन्छ? सकेसम्म क्षति कम गरौं भन्ने हो, तर चुपचाप हुने वातावरण बन्दै गयो भने सूचना प्रवाह कहाँबाट होला? दण्डको माध्यमबाट आम संचारलाई मर्यादित पार्छु, अनुशासित पार्छु भन्ने जुन भावना यसले ल्याएको छ यो ठिक ठाउँमा छैन। दण्ड होइन, सहकार्य गरेर अगाडि जानु उचित हो। विधेयकमा अहिलेकै प्रावधान रहे भने अथवा संरचनाकै दृष्टिले हेर्ने हो भने त 2076 सालमा आएर प्रेस काउन्सिललाई सरकारको अर्को अङ्ग बनाउँदा मान्छेले के भन्लान्? प्रेस स्वतन्त्रता मात्र होइन, पूर्ण प्रेस स्वतन्त्रता त संविधानको प्रस्तावनामै छ। प्रेस स्वतन्त्रता भए हुन्थ्यो नि, किन पूर्ण नै चाहिन्थ्यो र? तर यसमा ऐतिहासिक अनुभव पनि छन्। अहिले सूचना प्रविधिले सूचना प्रवाहलाई सजिलो पारिदिएको बेला छ। सिटिजन जर्नलिज्मको कुरा आइरहेको छ, योसँग प्रतिस्पर्धा गरेर जानुपर्ने स्थिति आम संचारलाई छ। यो अवस्थालाई विधेयक व्यवस्थाले अवज्ञा गरेको छ। छनौट समितिमै पत्रकार कहाँनिर उदाउँछ त? अनि अनलाइन र प्रिन्ट एडिटरमै पनि अहिल्यै अन्तर गर्न सकेनौ र आफूलाई सुविधा हुने गरी छनौट समिति बनायौ भने त पत्रकारले उत्पादन गर्ने समाचार सामग्रीमा न्याय हुँदैन कि? किनकि कैयन कुरा जोखिममा पनि जान सक्छ। र अन्त्यमा प्राध्यापक रेग्मी भन्नुहुन्छ, सुधार नै गर्न नसक्ने दिशामा पो जान्छ कि भन्ने खतरा छ। यसरी भयभीत बनायो भने शासकका आलोचनाका आवाज सबै रोकिन्छन्, कलम नै रोकिन्छ। कलमका कुरा होइन, कार्टुन, तस्विर र ग्राफिक्सको कुरा पनि छ। यसले लोकतन्त्रभित्र सुशासन र पारदर्शिता कहाँ रहन्छ? निर्देशित पत्रकारितातर्फ लैजान्छ।
त्यसै गरी प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष हरिहर बिराई भन्नुहुन्छ, लोकतन्त्र प्रति विश्वास भएका व्यक्ति, संस्था र कुनै पनि राजनीतिक दल यो विधेयकको पक्षमा लाग्न सक्दैनन्। लोकतन्त्र अन्त्य गरी यसको जग भत्काउने चाहना राखिए पनि संसदले यसलाई स्वीकार गर्दैन भन्ने मेरो विश्वास हो। सत्तारूढ दलले पनि यसलाई नियन्त्रण गर्न सरकारलाई दबाब दिनुपर्छ, नत्र त्यो पार्टीको भविष्य पनि उज्यालो नरहन सक्छ। जनताले पाएको अधिकार खोज्न खोज्नु र सीमित गर्नु लोकतन्त्र विपरीत हो। पत्रकारलाई प्रेस कानूनको माध्यमबाट पत्रकारिता कसरी मर्यादित बनाउने भन्ने चिन्ता छ। पत्रकारले नै आचार संहिता बनाए, त्यसलाई कार्यान्वयन गर्न उनीहरू स्वयं नै लागिरहेका छन्। कानूनमा प्रेस काउन्सिललाई स्वायत्त अर्धन्यायिक निकायको रूपमा हेरिएको छ, तर सरकारले हस्तक्षेप गर्ने पर्याप्त अवस्था देखिन्छ। यो संस्थाको अधिकार बढाएर स्वतन्त्र र स्वायत्तता वृद्धि गर्नुपर्ने माग उठाइएको हो। यस अगाडिको धेरै समिति, पत्रकार महासंघ र स्वयं प्रेस काउन्सिलले पनि सुझाव दिएकै हुन्। ती सुझावका आधारमा यसको मर्यादा बढाउने विषयमा कदम चाल्नु पर्थ्यो, तर सरकार उल्टो बाटोतिर लागेकाले भुलवश यो प्रावधान राखिएका होइनन्। जानी जानी प्रेस जगतको मुख थुन्नकै लागि विधेयक ल्याइएकोमा अब शंका रहेन। प्रमुख प्रतिपक्षी दलले पनि यो विधेयक पास गर्न नदिने भनेको छ। विभिन्न अधिकारवादी संघ संस्थाले पनि यसको विरोध गरिरहेका छन्। सभामुखले पनि यो विधेयकको पक्षमा आफू नरहेको जनाइसकेका छन्। पत्रकारसँग सम्बन्धित सबै सङ्घ संस्था सडकमा उत्रिनुपर्ने अवस्था उत्पन्न भएको छ। संसदले त्यसलाई पारित गरेमा उसको गरिमा रहन्न, यसलाई साथ दिने राजनीतिक दल लोकतन्त्र प्रतिको निष्ठा र प्रेस स्वतन्त्रता प्रति उनीहरूले बाहिर गरेको प्रतिबद्धता पनि देखावटी मात्रै हो कि भन्ने शंकालाई पुष्टि गर्दछ। त्यसैले सरकारले ढिलो नगरी यो विधेयक छिटोभन्दा छिटो फिर्ता लिनु उचित हुन्छ। विरही भन्नुहुन्छ, यस विषयमा कुन खालको ऐन नियम आवश्यक हुन्छन् भन्ने बारेमा प्रेससँग सरकार राख्ने सङ्घ संस्थासँग छलफल गर्नुपर्छ। भोलिदेखि कुनै पत्रिकाले प्रधानमन्त्री, कुनै मन्त्री वा कसैलाई लोकतन्त्र विरोधी लेखिदियो भने, मेरो मानहानि भयो, क्षतिपूर्ति पाऊ भनेर उजुरी दियो भने, सरकारको इसारा र निर्देशनमा चल्ने मिडिया काउन्सिलले सम्बन्धित व्यक्तिलाई मानसिक जरिवाना गराउन सक्छ। पत्रकारले 25,000 देखि 10,00,000 सम्मको जरिवाना भोग्नुपर्ने हुन्छ। विधेयकमा प्रशस्त त्रुटि देखिन्छन्। यसलाई संशोधन गरी आवश्यकता अनुसार ऐन बन्छ भन्नेमा म विश्वस्त छैन। सबै कुरा झिक्ने काट्ने हो भने प्रेस काउन्सिल ऐन छँदैछ। नागरिक समाज र पत्रकार सहितको सहमतिमा जनप्रतिनिधिसँग सल्लाह गरी संशोधन गर्नु बुद्धिमानी हुन्छ। विधेयकले पत्रकारितालाई सेल्फ सेन्सरसिप कायम गराउँछ। पत्रकार कुनै विषयमा लेख्दैछन् भने 10 पटक सोच्नुपर्ने हुन्छ। हिजो राजनीतिक दल प्रतिबन्धित भएको बेलामा समेत उनीहरूका गतिविधि र प्रजातन्त्रका नाममा प्र समेत छाप्न सरकारले दिँदैनथ्यो। अहिले आएर सरकारले कुनै दललाई प्रतिबन्ध लगाएको छ, भोलि अर्को दलको गतिविधि हेरेर समाचार तथा विचार नदिन प्रतिबन्ध लगाउन मिडिया काउन्सिललाई निर्देशन दियो भने उसले पालना गर्नेछ। उसको निर्देशन पालना गरिएन भने पत्रकारले जरिवाना तिर्नुपर्नेछ। यो सजाय अन्तिम होइन, चित्त नबुझे अदालत गए हुन्छ भनिएको छ, तर पहिले सजाय गर्ने अनि अदालत गए हुन्छ भन्नु मूर्खता हो। जुन कुरा हिजो पञ्चायत कालमा अञ्चलाधीशहरूले गर्थे, पहिले थुन्थे र अनि तेरो गल्ती के छ भनेर सोध्थे। आफै थुन्नेर आफै निर्णय गर्ने, म स्वयं त्यसको भुक्तभोगी हुँ। अन्त्यमा विरय भन्नुहुन्छ, 2027 सालमा जनकपुरमा दामोदर शमशेर अञ्चलाधीश भएको बेला म त्यसको शिकार बनेको छु। 11 महिना जेल जीवन बिताइसकेपछि तत्कालीन सर्वोच्चका प्रधान न्यायाधीश विश्वनाथ उपाध्यायले जिताइदिनुभयो। हिजो कानुन व्यवसाय निशुल्क उपलब्ध हुन्थे, तर आज पत्रकारसँग कानुन व्यवसाय राखेर मुद्दा लड्न सक्ने आर्थिक हैसियत छैन। डेरा भाडा तिर्न नसक्ने र श्रमको मूल्य नपाइरहेका पत्रकारलाई 25,000 देखि 10,00,000 सम्म जरिवाना सहितको मनासिब सजाय र वर्षौं मुद्दा लड्नुपर्ने अवस्था कल्पना मात्रै हुन्छ। पत्रकार, सम्पादक, प्रकाशक र अनलाइन सम्पादकदेखि सोसल मिडिया चलाउने सम्मका व्यक्ति कारवाहीको दायरामा पर्न सक्छन्। हामी प्राप्त उपलब्धिको कदर गर्छौँ, तर यो कानुन बन्यो भने परिवर्तनका उपलब्धिमाथि ग्रहण लाग्छ, हाम्रो शिर झुक्छ। त्यसलाई छिटोभन्दा छिटो फिर्ता गराउनु पर्छ। त्यसका लागि हामी सबैले खबरदारी गर्दै निरन्तर दबाब दिनुपर्दछ।
अहिलेको अवस्थामा दुई विकल्प भएको आजको यो कुराकानीबाट देखा परेको छ। या यो सरकारले विधेयक फिर्ता लिएर पुनः संशोधन गरेर विधेयकलाई प्रस्तुत गर्नु पर्यो, अथवा संसदमा छलफल गरेर संशोधन गरेर विधेयकलाई पारित गर्नु पर्यो। दुवै विकल्पमा ध्यान नपुर्याएमा पक्ष र विपक्षको राजनैतिक हटको रूपमा देखा परेर द्वन्द सृजना हुन सक्छ। नेपालमा स्वतन्त्र, स्वायत्त र विश्वसनीय मिडिया काउन्सिलको आवश्यकता छ, न कि सरकारको आदेश कार्यान्वयन गर्ने एउटा निकाय। आजको पडकास्टमा विधेयकलाई चिरफार गर्ने तारनाथ दाहालका साथै अन्नपूर्ण पोस्टमा अभिव्यक्ति दिनुहुने राधेश्याम अधिकारी, रामकृष्ण रेग्मी र हरियर विरयका साथमा सहकर्मी आदित्य दाहाल र नानु खड्कालाई धन्यवाद दिँदै फ्रिडम चौतारी पडकास्टबाट म सहजमान श्रेष्ठ पनि विदा माग्छु। नमस्ते।